आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आज पनि तपाईं सबैलाई मेरो प्रभु येशु ख्रीष्टको सामर्थ्य र अद्भुत नाममा जय मसीह भन्न चाहन्छु। साथै नमस्कार प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी उत्पत्ति 40 अध्यायबाट शास्त्रको अध्ययन गर्नेछौ, मनन गर्नेछौ। यहाँ हामी देख्छौ कि युसुफ झ्यालखानमा छन्, अनि अघिल्लो कार्यक्रममा हामीले देख्यौं कि तिनी किन झ्यालखानमा परेका थिए त भन्दा तिनी जीवित र सत्य परमेश्वरको निम्ति साक्षीको जीवन र विश्वास योग्यता र पवित्रताका जीवन जिउन निधो गरे। तिनले फोतिपरको पत्नीले आग्रह गरेको परीक्षामा गिर्न चाहेनन्, जुनले गर्दा फोतिपरको पत्नीले बदलाको भावना लिए, जुनको परिणामस्वरूप अन्त्यमा त्यो निर्दोष जवान युसुफलाई झ्यालखानमा पर्नु पर्यो। तर परमेश्वर तिनीसँग त्यहाँ पनि हुनुहुन्थ्यो र झ्यालखानका हाकिमको विश्वासयोग्य र निगाको पात्र बनाउनुभयो। तिनका खटनमा सबै कैदीहरू हुँदथे, तापनि तपाईं र मेरो दृष्टिमा एक निर्दोषतामा कैदी अपराधी बन्नु कठिन कुरा थियो, असहनीय कुरा थियो, होइन र? तर म तपाईंलाई भनौं, यी सबैले युसुफको जीवनमा परमेश्वरको योजना र उद्देश्यको पूरा गरिरहेको छ। हामी यो कुरा यस 40 अध्यायमा देख्छौ। तपाईंलाई यादै होला कि 37 अध्यायमा हामी युसुफ र प्रभु येशु ख्रीष्ट बीच केही तुलना गर्ने काम आरम्भ गरेका थियौं। अहिले हामी युसुफको कथालाई अगाडि निरन्तर हेर्दै जाँदा यी केही तुलना फेरि हेर्नेछौ वा तिनीहरूको बीचमा तुलनाको विचार गर्नेछौ। पहिलो तुलना हामी के देख्छौ या समानता के देख्छौ भने युसुफलाई आफ्नो दाजुहरू कहाँ पठाइएको थियो, प्रभु येशूलाई पनि आफ्नै जातिहरू कहाँ पठाइएको थियो, अर्थात इसरायलको घरानाको हराएका भेडाहरू कहाँ। अनि दोस्रो समानता के देख्छौ भने युसुफलाई कुनै कारण बिना आफ्ना दाजुहरूद्वारा घृणा गरिए र प्रभु येशूले आफ्नै बारेमा भन्नुभयो, तिनीहरूले बिना कारण मलाई घृणा गर्दछन्। अनि तेस्रो समानता के देख्छौ भने युसुफलाई आफ्नै दाजुहरूले बेचे, त्यस्तै नै येशु प्रभुलाई पनि आफ्नै मान्छेहरूले बेचे। अनि चौथो समानता हामी के देख्छौ भने युसुफलाई 20 चाँदीको सिकलमा बेचिए अनि प्रभु येशुलाई पनि 30 चाँदीको सिकलमा बेचिनुभयो। त्यस्तै पाँचौ समानता हामी के देख्छौ भने दाजुहरूले युसुफलाई मार्न षड्यन्त्र रचे अनि आफ्नै मानिसले येशुलाई पनि मार्न षड्यन्त्र रचे। बाइबलले भन्छ उहाँ आफ्नै कहाँ आउनुभयो तर तिनीहरूले उहाँलाई ग्रहण गरेनन्। अनि छैटौं समानता हामी के देख्छौ भने युसुफलाई खाल्डोमा लगाइयो, हालियो, जुन चाहिँ उसलाई मार्नलाई थियो। त्यस्तै प्रभु येशु ख्रीष्टलाई क्रुसीकरण गरियो, क्रुसमा टाँगियो। अनि सातौं समानता हामी के देख्छौ भने युसुफ त्यस खाल्डोबाट जीवितै निकालिए अनि पवित्र धर्मशास्त्रले भन्छ प्रभु येशु ख्रीष्ट पनि 3 दिनमा चिहानको मृत्युबाट बिउती उठ्नुभयो। अनि आठौं समानता हामी के देख्छौ भने युसुफले आफ्नो पिताको आज्ञा पालन गरे, प्रभु येशुले पनि आफ्नो पिताको आज्ञा मान्नुहुन्थ्यो। उहाँले भन्नुभयो कि उहाँले सधैँ त्यही काम गर्नुभयो जसले उहाँलाई अर्थात पितालाई प्रसन्न तुल्याए। अनि नवौं समानता हामी के देख्छौ भने युसुफलाई पिताले आफ्ना दाजुहरूलाई खोज्न पठाए। हामीलाई भनिएको छ कि प्रभु येशु ख्रीष्ट आफ्ना पिताको इच्छाको पूरा गर्न आउनुभयो जब उहाँ आफ्ना हराएका जातिलाई खोज्न यो संसारमा
2000 वर्ष पहिले आउनुभयो। अनि दशौं समान त हामी के देख्छौं भन्दा युसुफलाई आफ्नो दाजुहरूद्वारा ठट्टा गरिए, मजाक गरिए जब तिनी उनीहरू कहाँ आइरहेको तिनीहरूले देखे। अनि तिनीहरूले भने, हेर स्वप्नदर्शी आउँदैछन्। त्यस्तै प्रभु येशूलाई पनि आफ्नैहरूद्वारा मजाक उडाइए, खिल्ली उडाइयो। जब उहाँ क्रूसमा हुनुहुन्थ्यो तिनीहरूले भने, यदि त ख्रिष्ट होस् भने अहिले नै क्रूसबाट तल उत्रेर आइज। त्यस्तै एघारौं समान त हामी के देख्छौं भन्दाखेरि दाजुहरूले युसुफलाई ग्रहण गर्न इन्कार गरे, अनि प्रभु येशूका जाति अर्थात यहुदीहरूले उहाँलाई ग्रहण गर्न इन्कार गरे। अनि बाह्रौं समान त हामी देख्छौं तिनीहरूले युसुफलाई मार्न सल्लाह गरे, र हामीलाई यो पनि भनिएको छ पवित्र धर्मशास्त्रमा कि येशूलाई मार्न सल्लाह मतो षड्यन्त्र गरिएको थियो। अनि तेह्रौं समान त हामी देख्छौ युसुफको कपडा रगतमा चोपिएर उसको पिता याकुब कहाँ ल्याइयो, त्यसरी नै येशूको कपडाको चिट्ठा टुक्रा टुक्रा पारेर चिट्ठा हालिएको थियो, चिट्ठा खेलियो। अनि चौधौं समान त हामी के देख्छौ भन्दा युसुफलाई मिश्रमा बेचिएपछि तिनलाई धेरै वर्षसम्म देखिएन, ख्रिष्ट स्वर्गीयमा उक्लि जानुभयो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, उहाँको आगमन नभइन्जेल तिनीहरूले उहाँलाई कति पनि देख्ने छैनन्। अनि पन्ध्रौं समान त हामी देख्छौ युसुफलाई शैतान र संसारद्वारा परीक्षित गरियो, तर तिनले त्यसको सामना गरे। अनि प्रभु येशूलाई पनि संसार शरीर र शैतानद्वारा परीक्षित हुनुभयो र उहाँले त्यसमाथि विजय हुनुभयो। अनि सोलौं समान त हामी के देख्छौं भन्दा युसुफ त्यस अवधिमा संसारको उद्धारकर्ता बने, शारीरिक र भौतिक अर्थमा तिनले मानिसहरूलाई अनिकालबाट बचाए। त्यस्तै प्रभु येशू हरेक क्षेत्रमा पूरा संसारको उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ। अनि सत्रौं समान त हामी देख्छौ युसुफ आफ्ना दाजुहरूद्वारा घृणा गरिए र उसलाई अन्य जातिहरूको हातमा सुम्पिदिए, बेचिदिए। उसले आफ्नो निम्ति बचाउन सकेन र तिनी अन्याय गरिएका व्यक्ति थिए, तिनलाई अन्याय गरिएर दोष लगाइयो। त्यस्तै गरिकन प्रभु येशूलाई पनि आफ्नै जातिहरूले, धार्मिक अगुवाहरूले अन्य जातिहरू कहाँ सुम्पिदिए, उहाँ निर्दोष हुनुहुन्थ्यो। अनि अठारौं समान त हामी देख्छौं युसुफले जेलखानको हाकिमबाट निगा प्राप्त गरे, अर्थात निगाको पात्रको अवसर पाए। अनि प्रभु येशूको सम्बन्धमा रोमी बडा हाकिमले उहाँको बारेमा भने, यो व्यक्ति त साँच्ची नै परमेश्वरको पुत्र रहेछन्। यी भए प्रभु येशू र युसुफ बीच मिल्दा जुल्दा समानताहरू, तुलनाहरू। अब हामी यो 40 अध्यायमा देख्छौ कि यस समयमा युसुफ झेलखानमा हुने काम कसरी परमेश्वरको इच्छाको कुरो हो, त्यसको बारेमा हामी देख्छौ। सर्वप्रथममा हामी देख्छौ कि युसुफले राजा फेरुनको मुख्य पियाउने र पकाउनेहरूको सपनाको उल्था गरिदिन्छन्। उत्पत्ति 40 अध्याय 1-3 पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरूद्धमा अपराध गरे। फारो आफ्ना यी दुई अधिकृतहरू अर्थात मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। उनले उनीहरूलाई अंगरक्षकका कप्तानको घर अर्थात झ्यालखानको पहरामा हालिदिए। योसेफ पनि त्यहाँ नै थुनामा थिए। मित्र, यो कुनै संयोग वा आकस्मिक घटना वा कुरा थिएन। यो खण्डले यो प्रकट गर्दछ कि मिश्रको राजा फिरुनको तानाशाह नीति र अवस्थाको, मलाई थाहा छैन खाना पकाउनेले के गरेथ्यो। हुन सक्छ तिनले खाना पकाउँदा खाना डराए होला वा खाना डरियो होला, जुनले गर्दा फिरुनले तिनलाई झ्यालखानमा हालिदिए। अनि पियाउनेले के गरे होला, हुन सक्छ मध्य गिलासमा ल्याउँदै गर्दा चिप्लेर मध्य त्यहाँ भएको अति नै राम्रो गलैचारमा खस्यो होला, पोखियो होला, मलाई थाहा छैन। जे होस्, हामीलाई यो भनिएको छैन कि किन त्यो पियाउने व्यक्ति र पकाउने व्यक्तिलाई झ्यालखानमा हालिएका छन्, त्यसको कारण हामीलाई बताइएको छैन। तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तिनीहरूलाई त्यहाँ नै हालिए जहाँ युसुफ पनि थिए। युसुफले यहाँ जेलमा पनि राम्रो स्तर वा ओहदा ओगटेका छन्। जहीँ कहीँ गए पनि तिनको योग्यता निश्चय नै थाहा पाइएको थियो। हितोपदेश 18:16 पदले भन्छ, दानले दाताको निम्ति धोका खोल्छ, त्यसले ठूलाहरूको सम्मुख प्रवेश पाउँछ। निश्चय नै यो युसुफको निम्ति सत्य थियो र परमेश्वर तिनको जीवनमा निश्चित विशेष उद्देश्य सहित चाल चलिरहनु भएको छ। अनि 4 पदमा हामी पढ्छौं, अंगरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए र तिनले उनीहरूको रेखदेख गर्थे। युसुफ तिनीहरूसँग परिचय भयो किनभने युसुफ नै तिनीहरूको रेखदेख गर्ने व्यक्ति थिए। तिनीहरू थुनामा हुँदा युसुफको तिनीहरूलाई हेरविचार गर्ने काम थियो। अनि 5 र 6मा हामी पढ्छौं, एकपल्ट एकै रात झ्यालखानमा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आफ्नो आफ्नो अर्थ भएका सपना देखे। बिहान आउँदा युसुफले उनीहरूलाई अफसोस गरिरहेको देखे। युसुफ आशावादी किसिमका व्यक्ति थिए, कहिले पनि त्यो आशा नत्याग्ने व्यक्ति। अनि तिनी सधैँ ज्ञानी विचारशील व्यक्ति थिए। अहिले यी राजाका मुख्य चाकरहरूको अनुहार अन्ध्यारो भएको जस्तो देख्छन्। त्यहाँ कुनै गडबड भएको उसलाई महसुस हुन्छ। अनि 7 र 8 पदमा भनिएको छ, यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, आज किन तपाईँहरूको मुख दुखी छ? उनीहरूले तिनलाई भने, हामीले सपना देख्यौं तर तिनको अर्थ खोलिदिने कोही पनि छैन। योसेफले उनीहरूलाई भने, सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र मलाई तपाईँहरूको सपना बताउनुहोस्। युसुफले यहाँ परमेश्वरलाई नै सबै महिमा र आदर दिन्छन्। अनि पछिबाट हामी विदेशको अदालतमा एक हिब्रू केटाले त्यही काम गरेको देख्छौ। दानियलले पनि परमेश्वरलाई उही महिमा दिए। आज क्रिस्टियनहरूले पनि यो गरे कति उत्तम हुने थियो। तपाईँ र म जुनै सुकै काम प्रभुको लागि गर्छौ यसले परमेश्वरको प्रशंसा गर्नु पर्छ, परमेश्वरलाई महिमा दिनुपर्छ। यो कुराको निश्चन्त हुनुहुन्छ कि परमेश्वर यसको लागि महिमा पाउनुपर्छ? म विश्वास गर्छु कि परमेश्वरले हामी धेरैलाई खास आशिष दिन चाहनु भएको जति आशिष नदिनु भएको कारण यस कारणले हो, जब हामी परमेश्वरबाट केही पाउँछौ तब हामी परमेश्वरलाई यसको लागि महिमा दिँदैनौ। हामीले परमेश्वरलाई महिमा दिनुपर्छ। युसुफले पनि परमेश्वरलाई महिमा दिन्छन्। अनि 9-13 पदमा भनिएको छ, तब मुख्य पियाउनेले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए, मेरो सपनामा मेरो सामुने एउटा दाको बोट थियो। दाको बोटमा 3 हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे र दागका झुप्पाहरू लटटम्म भएर पाके। फारोको कचौरा मेरो हातमा थियो र मैले दागली निचोरेर फारोको कचौरामा हाले र त्यो कचौरो फारोको बाहुलीमा टक्र्याए। योसेफले उसलाई भन्यो, यसको अर्थ यही हो, 3 हाँगाहरू भनेका 3 दिन हुन्। 3 दिन भित्रै फारोले तपाईँको शिर ठाडो पारिदिनुहुनेछ र फेरि तपाईँको आफ्नो काम दिनुहुनेछ र तपाईँ अघि उहाँको मुख्य पियाउने हुनुहुँदा जस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। युसुफले तिनको सपनाको अर्थ खुलाइदिए र पियाउनेले पियाउनेलाई भने कि 3 दिनमा फेरि उनी आफ्नो नोकरीमा पुनः फर्किआउनेछन्। अनि 14 पदमा भनिएको छ, तर जब तपाईँको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारूसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झेलखानबाट निकालिदिनुहोला। युसुफ भन्छन्, तिमी यहाँबाट 3 दिनपछि मुक्त हुनेछौ, स्वतन्त्र हुनेछौ। तर म चाहिँ जबसम्म कोही व्यक्ति मेरो पक्षमा उभिन्दैनन्, कोही व्यक्ति मेरो पक्षमा भएर बोल्दैनन्, तबसम्म म यहाँ नै रहनेछु, यहाँ नै हुनेछु। मैले तपाईँको सपनाको अर्थ खोलिदिए। कृपया मलाई नबिर्सिनुहोला मलाई पछि सहायता गर्नमा। अहिले पियाउनेलाई आफ्नो केही पृष्ठभूमिको बारेमा युसुफ बताउँछन्। 15 पदमा भन्छन्, किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइन। हजुर, यद्यपि यहाँ रेकर्डले हामीलाई केही भन्दैन, तर सम्भवत पियाउनेले यो प्रतिज्ञा दिए होला कि उसको बारेमा फिरुनसँग निश्चय नै कुरा गर्नेछन्। अनि 16 र 17 पदमा हामी पढ्छौं, सपनाको अर्थ असल भएको देखेर मुख्य पकाउनेले पनि योसेफलाई भने, मैले पनि यस्तो एउटा सपना देखे, मेरो टाउकोमा रोटीका 3 टोकरी थिए, माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए, तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुङ्गी ठुङ्गी खाइरहेका थिए। अनि यसको पनि अर्थ युसुफले खुलाइदिन्छन्। 18 र 19 पदमा भन्छन्, योसेफले भने, यसको अर्थ यही हो, 3 टोकरी चाहिँ 3 हो, 3 भित्रै फारोले तपाईँको शिर उडाइदिनुहुनेछ र तपाईँलाई रूखमा झुण्डाइदिनुहुनेछ र चराहरूले तपाईँको मासु ठुङ्गी ठुङ्गी खानेछन्। अहिले हामी निम्न पदहरूमा देख्छौ सपनाहरूको अर्थ जिउको त्यौं भएर पूरा भएको। पद 20 देखि 23 पदमा हामी पढ्छौं, तेस्रो दिन फारूकको जन्मदिन थियो, त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए र यी अधिकृतहरूका अघि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खड़ा गरे। उनले मुख्य पियाउनेलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे र यिनले फारूलाई कचौरा टक्र्याउने गरे, तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिए झैं मुख्य पकाउनेलाई चाहिँ फारूले झुण्डाइदिए। तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन् तर तिनलाई बिर्सिहाले। बिचरा युसुफ, यो अहिले यस्तो देखिन्छ कि व्यर्थको आशा नभएको सफल हुन नसक्ने फसाद। बिचरा तिनी खालि दासको रूपमा मात्र यहाँ छैनन् तर तिनलाई निर्दोषतामा दोष लगाइएको व्यक्ति, अपराधी बनाइएको व्यक्ति थिए अनि कैद खाना अति नै कठिनाईको स्थान हो। बिचरा यो केटा यहाँ छन्, झुट्टा आरोपमा छन्, निर्दोषतामा कठिनको समय काटिरहेका छन्। युसुफको आशाको किरण यही थियो कि त्यो पियाउने व्यक्तिले उसको निम्ति फिरुनको सामने कुराकानी गरिदिनेछन्। तर हामी देख्छौ कि यो पियाउने व्यक्तिले जब आफ्नो काममा नियुक्त पाए, तिनले यो बिचरा युसुफलाई भूले, सम्झेन। परमेश्वर तिनलाई विशेष उद्देश्यको लागि त्यही कैद खानामा राख्न चाहनुहुन्थ्यो। मानौ राजाको पियाउने व्यक्तिले फिरुनलाई वा फारूलाई यसो भनेको भए, कैद खानामा एकजना निर्दोष केटा छन्, तिनी त्यहाँ हुन उचित छैन, तिनलाई झुटा आरोप लगाइएर कैद खानमा अपराधीको रूपमा हालिएको छ, त्यति मात्र होइन उसले मेरो सपनाको पनि अर्थ खुलाइदिए। हिरुन, यदि तपाईँ उसलाई छोडिदिनु भए यो अति नै ठूलो इन्साफको कुरा हुने थियो। अनि मानौ फिरुनले तिनलाई कैदबाट छोडिदिएको भए, के तपाईँलाई थाहा छ कि तब त्यहाँ के हुन्थ्यो? फिरुनले आफ्नो सपनाको अर्थ खोलिदिनलाई आवश्यक समयसम्ममा तिनी कनानको देशमा पुगिसकेका हुने थिए। परमेश्वर तिनलाई यहाँ नै रहेको चाहनुहुन्छ, यस झेलखानमै तिनको निम्ति सुविधाको स्थान हो। जब फिरुनलाई उसको आवश्यक पर्छ तब उसलाई पत्ता लगाउन खोज्न फिरुनलाई कठिनै पर्दैन। सारा निरुत्साहको मध्यमा पनि युसुफले विश्वास गरे कि परमेश्वर आफ्नो जीवनमा चाल लिइरहनु भएको छ, अनि त्यहाँ विश्वासका फलहरू थिए जुन प्रत्यक्ष स्पष्ट देखिन्थे। तिनी आफ्नो जीवनको हरेक सम्बन्धमा विश्वासयोग्य थिए, तिनी फोतिपर प्रति विश्वासयोग्य थिए, झ्यालखानामा तिनी हाकिमसँग विश्वासयोग्य थिए, तिनी परमेश्वरप्रति विश्वासयोग्य थिए र सधैँ उहाँलाई महिमा दिन्थे। हामी पछिबाट देख्नेछौ कि तिनी फिरुनप्रति पनि विश्वासयोग्य छन् र तिनी आफ्नै दाजुहरूसँग पनि विश्वासयोग्य हुनेछन्। देख्नुभयो, युसुफको विश्वासले तिनलाई विश्वासयोग्य बनायो। मेरो मित्र, म विश्वास गर्छु कि यदि तपाईँ वास्तविक साँच्चीकै विश्वासी हुनुहुन्छ भने तपाईँ पनि हरेक क्षेत्रमा विश्वासयोग्य हुनुहुनेछ। युसुफको विश्वासले तिनलाई विश्वासयोग्य बनायो, यसले तिनलाई आफ्ना जीवनमा आशावादी दृश्य दियो ती सारा कठिनाई र परीक्षाहरूको बीचमा पनि। अनि यो नै विश्वासले हरेक व्यक्तिप्रति दयालु मनोवृत्ति र सहानुभूतिको मनोवृत्ति उसमा थियो। यो कुराको ध्यान दिनुहोस् कि तिनी राजाको त्यो पियाउने र पकाउने व्यक्तिप्रति कति दयालु थिए। पछिबाट हामी देख्छौ कि आफ्ना दाजुहरूप्रति पनि तिनी कति दयालु कृपालु थिए। अनि उसको विश्वासले गरेको अर्को काम चाहिँ तिनलाई अति नै नम्र व्यक्ति बनाउनु थियो। उसले परमेश्वरलाई नै आफूद्वारा गरेका सम्पूर्ण कुराहरूको लागि श्रेय र महिमा दिए। ओ, तिनी कति महान व्यक्ति थिए। र उत्तरदायी के थियो? हजुर, तिनले परमेश्वरमा विश्वास गरे। तिनले परमेश्वरलाई आफ्नो पिता अब्राहमले जस्तै विश्वास गरे र यही नै फल तिनको जीवनमा विश्वासले फलाएको थियो। यहाँ युसुफ छन् जसलाई झ्यालखानमा बिर्सिएका छन्, तर एकजनाले तिनलाई बिर्सेको छैन, परमेश्वरले तिनलाई बिर्सेको छैन र उहाँ तिनको जीवनमा विशेष काम गरिरहनु भएको छ। मित्र, यससँग तपाईँ र मेरो लागि सन्देश छ। मलाई थाहा छैन तपाईँको यस बेला कस्तो खालको परिस्थितिहरू छन्, तर तपाईँहरूको पत्रद्वारा म यो कुरा थाहा पाएको छु कि तपाईँहरू धेरैजना कठिनाईको स्थानमा हुनुहुन्छ। एक व्यक्तिले मलाई लेखे थिए, म कडा स्थान र पत्थर बीचमा छु, हरेक कुरा अन्ध्यारो मात्र नजर आउँछ। अनि कसैले मलाई लेखे थिए, जीवन कठिन छ संसारमा, मेरो सहारा कोही छैन, म त्यागिएको तिरस्कृत हुँ। मेरो मित्र, मलाई तपाईँको हालत थाहा छैन, हुन सक्छ तपाईँ सोच्नु भा होला म कसरी यस समस्याबाट निक्लौं, पार तरौं, संसारमा मेरो सहारा कोही छैन, के साँच्ची नै मेरो शरण, मेरो किल्ला कहीँ कतै कोही छ? हजुर, तपाईँको निम्ति छ। परमेश्वर भन्नुहुन्छ, आकाश र पृथ्वी टलेर जानेछ, मेरो करुणा कहिले पनि टल्ने छैन। के दुधे बालकलाई जन्म दिने आमाले त्याग्न सक्छ? हजुर, त्याग्न सक्छ, तर म तँलाई कहिले पनि त्याग्ने छुइनँ। मैले तँलाई आफ्नो हत्केलामा खोपे र खोपेर राखेको छु। प्रभु येशूले भन्नुभयो, म तिमीहरूलाई एक्लै टुरा झैं छोड्ने छैन। ए बोझ र परिश्रमले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु, म तिमीहरूलाई यस्तो शान्ति दिनेछु जुन संसारले दिन सक्दैन। फिलिपी 4:6-9 पदमा भनिएको छ, केही कुरामा चिन्तित नहो, तर सबै कुरामा धन्यवाद साथ प्रार्थना र अन्तर्विन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहिर होस्। र अन्तिममा पत्रुस 5:7 पदमा शास्त्रमा भनिएको छ, तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेऊ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुनेछ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।